مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ انجم ہیرلڈ گل، اور پروگرام ہے راؤنڈ ٹیبل، جس میں آج ہمارا موضوع ہے پاکستان میں اداروں کا استحکام یا ادارہ جاتی تشکیل، انگریزی میں اس کو انسٹیٹیوشن بلڈنگ بھی کہتے ہیں۔ اگر ہم ڈکشنریز کے اوپر جائیں یا ایکسپرٹس کی طرف سے جو واضح کردہ تعریف ہے اس پہ جائیں، تو اس سے انسٹیٹیوشن بلڈنگ سے مراد یہ لیا جاتا ہے کہ ایسا خود کار نظام اداروں کے کام کرنے کا جس میں وہ افراد کی مرضی اور منشا یا نیت سے ماورا ایک سماجی ادارے کے طور پہ خود کار نظام کے تحت بروئے کار آتے ہیں۔ سامعین، آج کے پاکستان میں اور آج کے پاکستان کے اخبارات اور میڈیا چینلز پر اگر نظر ڈالیں تو اداروں کے فنکشنز میں، ان کی پیشہ ورانہ ذمہ داریوں میں وہ ہم آہنگی اور ربط نظر نہیں آئے گا جس کو مثالی کہا جا سکتا ہے۔ تجزیہ کار بڑے تواتر سے یہ کہتے آ رہے ہیں کہ اداروں کو اپنی حدود میں رہتے ہوئے کام کرنے کی ضرورت ہے۔ اس سے اختلاف شاید کوئی نہ کرے اس بات سے، لیکن اگر حدود ہی واضح نہ ہوں تو چیف آف آرمی اسٹاف کی مدت ملازمت میں توسیع یا از سر نو تقرری کا معاملہ ہی سامنے رکھا جائے تو بظاہر عدلیہ اور انتظامیہ ریاست کے دو اہم ستونوں میں مکالمہ واضح کرتا ہے کہ بہت کچھ واضح نہیں ہے۔ اداروں کے سسٹم کے اندر سکم ہے یا اداروں کے چلانے والوں میں اہلیت کا مسئلہ ہے۔ اہلیت کی اگر بات ہو تو ترقی یافتہ دنیا میں تو یہ بھی کہا جاتا ہے کہ اس سے فرق ہی نہیں پڑتا کہ ملک یا ادارے چلانے والا اہل ہے یا نہیں، ادارے بذات خود اس کو ایک ٹریک میں رکھتے ہیں۔ آج کے پروگرام میں ہم اسی موضوع پر بات کریں گے، اور اداروں کو کیسے مضبوط بنایا جا سکتا ہے کہ ان کی آپس میں ہم آہنگی ہو، ٹکراؤ کا تاثر نہ ہو، ایک ایسا ورکنگ میکانزم کیسے تشکیل دیا جا سکتا ہے جس میں اداروں کے فنکشنز میں ٹکراؤ نہیں ہو، مشینری کو، بیوروکریسی کو کام کرتے ہوئے کسی دوسرے ادارے کی پکڑ کا خوف نہ ہو، توسیع یا تقرری کا معاملہ ہو، یہ پروسیجرز بہت واضح ہوں اور چیزیں بہت سموتھ انداز میں، بہت آسانی سے ہموار انداز میں انجام پائیں۔ اینالسٹ کو انوالو کریں گے، ان کی رائے لیں گے، اکیڈیمیا سے سب کا تعلق ہے۔ ڈاکٹر رسول بخش رئیس صاحب ہمارے ساتھ ہیں، پروفیسر ہیں پولیٹیکل سائنس کے ایٹ لفظ یونیورسٹی۔ ڈاکٹر نور فاطمہ چیئر پرسن ہیں ڈپارٹمنٹ آف انٹرنیشنل ریلیشنز اینڈ پولیٹیکل سائنس اسلامک انٹرنیشنل یونیورسٹی سے وابستہ ہیں، اور ڈاکٹر شمع جنیجو ہمارے ساتھ ہیں، ان کی پی ایچ ڈی انسٹیٹیوشنل ہیرارکی گورننس اسٹرکچر کے اوپر ہے، کالمسٹ ہیں، پولیٹیکل سائنٹسٹ ہیں۔ تمام تینوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ شمع جنیجو صاحب، آپ سے ذرا ہم شروع کرتے ہیں۔ پہلے تو ہمیں انسٹیٹیوشن بلڈنگ کی ایک تعریف تو ہمیں جو لغت میں نظر آتی ہے وہ تو ہم نے لوگوں کے سامنے رکھی ہے، یہ انسٹیٹیوشن بلڈنگ کیا ہے، یہ انسٹیٹیوشنل ہیرارکی کیا ہے، ہمارے سامعین کو سمجھائیے۔
جی السلام علیکم۔ سب سے پہلے یہ کہ میں ابھی تک ڈاکٹر نہیں بنی، مجھے ابھی تک آلموسٹ 6 months لگیں گے
پی ایچ ڈی لے رہے ہیں
ڈاکٹر ان شاء اللہ تعالیٰ۔ جی 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 جی، کیونکہ یہ کہ آئی ایم اباؤٹ ٹو سبمٹ مائی تھیسس۔ اب آپ نے جو انسٹیٹیوشنل ہائرارکی کی بات کی ہے تو میں پاکستان کے حوالے سے بات کروں گی کہ ہمارا جو کانسٹیٹیوشن ہے وہ بالکل سمپل اور اسٹریٹ ہے اس کے معاملے میں۔ آرٹیکل 245 واضح کرتا ہے کہ جو ایگزیکٹو ہے وہ پرائم منسٹر اور ان کی جو فیڈرل کیبنٹ ہے وہ فیڈرل گورنمنٹ ہے، اور جو ملٹری ہے وہ انڈر دا آفس آف دا پرائم منسٹر، بلکہ میں کہوں گی کہ فردر اس کو ایلیبوریٹ کرتے ہوئے کہ انڈر دا منسٹری آف ڈیفنس منسٹر ہے، جس میں یہ ہے کہ چیف آف دا جوائنٹ، چیئرمین جوائنٹ اسٹاف آف کمیٹی آ جاتے ہیں، اور پھر تینوں آرمڈ فورسز کے چیف آ جاتے ہیں، اور دا پرائم منسٹر ہیز اتھارٹی ٹو اپوائنٹ دا چیف آف آرمی اسٹاف اور ادر چیفس۔ جو جوڈیشری ہے وہ ایک سیپریٹ اینٹیٹی ہے، ہماری جو ایگزیکٹو، لیجسلیشن اور پارلیمنٹ یہ الگ ہیں، اور ملٹری، جوڈیشری از اے سیپریٹ اینٹیٹی، تو وہ بالکل سیپریٹ ہے۔ لیکن کیونکہ ہم پارلیمنٹری سوورینٹی کو فالو کرتے ہیں پاکستان میں لائک برٹن، تو پارلیمنٹ از سپریم اور پارلیمنٹ کین پاس اینی لا، اینڈ نو کورٹ آف لا کورٹ کین اوور رول دا ایکٹ آف پارلیمنٹ۔ اس کو انٹرپریٹ وہ کر سکتے ہیں، لیکن یہ ہے کہ اس کو وہ ختم نہیں کر سکتے۔ تو یہ تو ہو گئی سمپل بات۔ اب بات یہ ہے کہ جو ہماری جو کشمکش یا جو وہاں پر بیلنس آف پاور یا ہم دیکھیں گے کہ اسٹرگل آف پاور ہے، وہ ایک چیز پولیٹیسائزڈ ہو جاتی ہے اور ٹرکی ہو جاتی ہے۔ اس میں یہ ہے کہ پھر وہ جو بیلنس آف پاور ہے وہ ٹلٹڈ ہوتا ہے۔ وہ اب میں اس کو اکیڈمک اگر میں کہوں کہ اس میں یہ ہے کہ جو آرمی چیف ہے وہ پیوٹ ऑफ द पावर है इन द ट्रायका ऑफ प्राइम मिनिस्टर एंड प्रेसिडेंट. प्रेसिडेंट ने क्योंकि अपने इख्तियारात सारे प्राइम मिनिस्टर को दे दिए, तो अब हम उसको ये कहेंगे कि प्राइम मिनिस्टर और उनके दौरान जो हमारी जो सोशल हमारा जो स्ट्रक्चर है, नॉट द कॉन्स्टिट्यूशनल स्ट्रक्चर, उसमें यह है कि आर्मी चीफ की एक बहुत ही पिवट की हैसियत है. हालांकि चेयरमैन ज्वाइंट चीफ ऑफ स्टाफ कमेटी उनसे सीनियर होते हैं, उनसे पावर भी है, लेकिन उनका हम कहीं भी कोई नाम नहीं सुनते कि उन्होंने कोई इंटरवेंशन की हो या उन्होंने मार्शल लॉ लगाया हो. इसी तरह हमने ये कभी नहीं देखा कि चीफ ऑफ नेवल स्टाफ ने मार्शल लॉ लगाया हो या एयर फोर्स के चीफ ने मार्शल लॉ लगाया हो. सिर्फ आर्मी का चीफ का ही जो नाम है वो उस पावर स्ट्रक्चर में जो होता है वो ज्यादा आता है. तो वो फिर ये है कि उसके बाद जब चीजें होती हैं तो फिर हम उसमें मिलिट्री का पॉलिटिकल इंटरवेंशनिज्म, जो कि डायरेक्टली रिलेटेड है, मेरी पीएचडी का बल्कि टॉपिक ही वही है, उस पर हम बात करते हैं. फिर हम कॉन्स्टिट्यूशनल की हायरार्की पर बात करते हैं. फिर हम ओथ और एथिक्स पर बात करते हैं कि आप जब ओथ लेते हैं तो फिर उसकी एथिक्स क्या होती है, क्या आप उसको अपहेल्ड करें. जिस तरह आज सुप्रीम कोर्ट में डिस्कस किया कि उन्होंने बाकायदा जोर देकर एक जुमले पर एम्फसाइज किया कि मैं खुद को किसी भी किस्म की सियासी सरगर्मियों में मुलविस नहीं करूंगा, और ये ओथ लेते हैं जो जितने भी हमारे आर्म्ड फोर्सेस के अफसरान हैं.
सही. मैं डॉक्टर रसूल बख्शी साहब, आपका बहुत शुक्रिया. आप अपनी ओपिनियन दीजिएगा इंस्टीट्यूशन बिल्डिंग, इंस्टीट्यूशनल हायरार्की, और पाकिस्तान इस जिम्न में कहाँ खड़ा है आपके ख्याल में?
देखिए, मैं नहीं समझता कि जमहूरियत में जो है कहनी हुकूमत में कोई हायरार्की होती है. उसमें अख्तियारात की तकसीम होती है आइन के मुताबिक. तीन इदारों में मुखर्ना है, अदलिया है और इंतजामिया है. तो इन इदारों की जो तारीफ है पाकिस्तान में वो आज़ादी के बाद नहीं, जिसको कि 72 साल हो गए हैं, बल्कि इनकी तंजीम तो जो 19वीं सदी है उसके अवाल में हो चुकी थी. नौकरशाही हो, अदलिया हो, कानून हो, आइन हो, तो आइनी रिवायात तो कायम होना शुरू हो गए हैं 1909 से.
ठीक.
तो 100 साल से ज्यादा की हमारी तारीख है सियासी जमातों की और इन तमाम रिवायात की. अब उनको किस तरीके से मजबूत करना है, उन मजबूत करने के जो तरीका है वो ये है कि ये चीज तय हो जाए कि हर एक आईनी हदूद क्या है. आईनी हदूद के बारे में मामलात जो है वो आसानी से भी किसी फैसले में सेटल नहीं होते. अमेरिका में भी ये आईनी हदूद का तायुन के रियासतों के क्या हकूक हैं और विफाक के क्या फ़राइज़ हैं और अदलिया क्या कर सकती है, कांग्रेस क्या कर सकती है, ये उसमें सदियां लगी. पाकिस्तान में ये रिवायात पता हो सकती थी, लेकिन यहाँ 4 फौजी हुकूमतें और 4 दफा फौज की तरफ से मुदाखलत हुई है. उससे जो एक फितरी इर्तका था इदारों में हदूद के तायुन का, वो कायम नहीं हो सका. कि ये हदूद का तायुन कौन कायम करता है, वो तो आईन ही करता है. लेकिन फिर आईन में क्या हदूद है किसी एक इदारे की, उसका तायुन अदलिया करती है, आला अदालतें करती हैं, सुप्रीम कोर्ट ऑफ पाकिस्तान करता है. जो डॉक्टर साहबा कुछ कह रही थी कि सावरन होती है पार्लियामेंट, तो पार्लियामेंट की जो सावरनिटी है वो ताबे है आईन के, और वो इस तरह से ताबे है कि अगर कोई आईन की तरमीम देती है अक्सरियत से पार्लियामान करती है, और अगर वो आईन का जो बुनियादी ढांचा है उससे मुतसादिम है, तो सुप्रीम कोर्ट उसको
इंटरप्रेट करते हुए
रद्द कर सकती है, कि उसको नल एंड वॉइड करार दे सकती है. और हर आईन को भी सुप्रीम कोर्ट अगर चैलेंज हो, तो ये नहीं है कि वो सुमोटो नोटिस लेती है, बल्कि अगर कोई ऐसा कानून जो पार्लियामान ने अक्सरियत से बनाया है और वो आईन की किसी शक से मुतसादिम है, तो सुप्रीम कोर्ट उसको गैर आईनी करार दे सकता है. ये रिवायत सिर्फ पार्लियामानी निजामों में नहीं है, बल्कि वो अमेरिका में भी मौजूद है.
इंटरप्रिटेशन उसकी जो
सलसल टूटता रहा है हमारा मुदाखलत की वजह से, उसकी वजह से है. और जो कुछ आज कल हमने देखा है, मैं इसको इदारों के दरमियान तसादम خیال نہیں کرتا
صحیح.
بلکہ ہم ایک قانونی اور آئینی جنگ ہے جو بڑے عرصے سے جاری ہے اور جس کا فیصلہ ہونا باقی ہے.
ڈاکٹر نور فاطمہ صاحبہ, پہلے تو اسی کی وضاحت اور آپ اپنا نقطۂ نظر بیان کریں, پھر گفتگو کو آگے بڑھاتے ہیں. انسٹیٹیوشنل بلڈنگ پاکستان آپ کی نظر میں اس وقت کہاں پہ ہے؟
دیکھیے, آپ دیکھیں انسٹیٹیوشنس کی جو سگنیفیکینس ہے نا, وہ آپ پاکستان کو انکلوڈ کر لیں, لیکن ساری جو دنیا ہے, خاص طور پہ جو انڈر ڈیولپ ورلڈ ہے, اس کے اندر ایک پورا کرائسس ہے انسٹیٹیوشنس کا اٹ سیلف کے, کتنا اس کو اسٹرینتھن ہونا چاہیے. ابھی آپ دیکھیے, جب آپ افریقہ کے کنٹریز کی بات کرتے ہیں, جب ان کی لو انکم کی یا ان کا بہت پاورٹی کی بات کرتے ہیں, تو اس میں سب سے مین چیز جو ریسرچرز نے کر کے دیکھی ہے کہ اس میں کیا پرابلم ہے, تو وہ انسٹیٹیوشن پرابلم ہے. اور یہ 90 سے آن ورڈ جو ہے, یہ انسٹیٹیوشنل اکنامکس کی ٹرمینالوجی آئی تھی, جس میں کہا گیا تھا کہ آپ کی جو ڈیولپمنٹ ہے بیسیکلی وہ ڈپینڈ ہی ساری آپ کی انسٹیٹیوشنس پہ کرتی ہے. اب ہیونگ سیڈ دس, اگر ہم اس کو مائنڈ میں رکھیں, اس بیک گراؤنڈ کو, اور اپنے پاکستان کے انسٹیٹیوشنس کو دیکھیں, ناٹ اونلی دیٹ کے جوڈیشری اور آپ کا جو ہے ایگزیکٹو ہے اور ہماری جو لیجسلیشن ہے, اس کے علاوہ بھی جتنے انسٹیٹیوشنس ہیں
جی,
ان کو اگر آپ دیکھیں, آپ مارکیٹ انسٹیٹیوشنس دیکھیں, آپ اکنامک انسٹیٹیوشنس دیکھیں, ہم نہیں سنتے کیا کہ گورنر اسٹیٹ بینک نے کتنی دفعہ پاکستان میں ریزائن کیا اور کتنی دفعہ اس نے یہ بات پبلکلی اس میں اپنے پبلک ٹاک میں کہی کہ میں نے اس لیے ریزائن کیا کہ بیسیکلی انٹرفیئرنس بہت ہو رہی تھی اور مجھ سے منی پرنٹ کرنے کے لیے کہا جا رہا تھا, جو کہ میرے مینڈیٹ میں نہیں ہے. سو انسٹیٹیوشنس کی جو اپنے جو امپلیسٹ اور ایکسپلیسٹ رولز اینڈ ریگولیشنز ہیں, دیٹ از ویری مچ دیئر,
ٹھیک ہے,
اس میں پرابلم نہیں ہے. ٹھیک ہے,
یعنی بڑے موٹے موٹے اس کے خطوط کھینچے جا چکے ہیں. جی ہاں,
سوری,
اس کی موٹے موٹے اس کے جو خطوط ہیں وہ بہت واضح ہیں, ڈیفائنڈ ہیں اس کے بارے میں.
لیکن اگین بات جو ہے, جیسے رسول بخش رئیس صاحب نے جو پوائنٹ آؤٹ جس طرح بات کو کیا, کہ بات ایگزیکٹلی یہ ہے کہ آپ اس سسٹم کو دیکھیے, جو تینوں عام جن کی اس وقت بات ہو رہی ہے, ایگزیکٹو, لیجسلیچر اینڈ جوڈیشری, تینوں کا ایک دوسرے کے ساتھ آپ کو پتا ہے کہ ایک جو جسے کہنا چاہیے چیک اینڈ بیلنس سسٹم بھی موجود ہے. ایسا نہیں ہے کہ دے ول ورک ان آئسولیشن, دے ہیو ٹو ورک ٹوگیدر بیسیکلی, لیکن ان آف کورس ان دیئر اون پیرامیٹرز, جو ان کے اپنے رولز اینڈ ریگولیشنز ہیں. سو یہ نہیں ہے کہ آپ کے پاس رولز ریگولیشنز نہیں ہیں, آپ کے پاس نارمز نہیں ہیں, آپ کے پاس ٹریڈیشنز نہیں ہیں. ایشو صرف اتنا ہے کہ آج تک ہمیں وہ پریکٹس نہیں ملی ہے جو کہ ایک 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 ڈیموکریسی یا لبرل ڈیموکریسی کی جو نارمز ہوتی ہیں, جس کے اندر یہ چیزیں پروان چڑھتی ہیں بیسیکلی. اب ناؤ وٹ آر دا نارمز, ڈو وی نو وٹ آر دا نارمز آف انسٹیٹیوشن؟ ہارڈلی ہم اس کے اوپر بات کرتے ہیں, بیکاز نارمز آر ناٹ ریٹن, رائٹ, یہ اسٹیبلش ہوتے ہیں اوور دا ٹائم. لیکن انفارچونیٹلی کہ جتنا انٹروینشن ہوئی ہے پالیٹکس کے اندر, اور خاص طور کے اوپر جتنا, اور جو پالیٹکس میں رہ کے بھی جو انسٹیٹیوشنز آپ کے پاس ہیں ان کے اندر بھی جتنا آپ پولیٹیسائزیشن کر دیں گے, تو پھر اس کے بعد یہی ریزلٹ ہوگا. آپ ابھی اکنامک ڈیولپمنٹ, یہ جو ہماری پلاننگ منسٹری کی بات ہے, آپ ہی کے ساتھ فون پہ کئی دفعہ بات ہوئی ہے, انہیں ہمیشہ ایک میرا جو ہے شکوہ رہتا ہے کہ پلاننگ منسٹری کا کام آج سے 20 ایئرس پہلے جو تھا کہ جی آپ نے 5 ایئرس کے لیے پلان کرنا ہے, آپ نے دیکھنا آپ کی آبادی کہاں ہے اور کتنی ریکوائرمنٹ آپ کی یوتھ کو کیا چاہیے. اب آپ بتائیے کہ وہ کیوں نہیں ہے, بیکاز یو ہیو پولیٹیفائز اٹ ایکچولی. تو جب آپ چیزوں کو, صرف یہ تین انسٹیٹیوشنز کی بات نہیں ہے, یہ ہر انسٹیٹیوشن کی بات ہے, کہ جس وقت آپ اپنے پیرامیٹر سے نکلتے ہیں اور بیسیکلی آپ اپنا کام بھی نہیں کرتے ہیں اینڈ آپ دوسرے کو بھی کام نہیں کرنے دیتے ہیں, تو یہ وہ چیزیں ہیں ساری. پھر اس کے ساتھ ساتھ یہ ہے کہ اگر آپ اچھی بری, میں یہ نہیں کہتی ہوں کہ ڈیموکریسی جو ہے بہت آئیڈیل فارم میں آ گئی ہے یا پچھلے 5 سال سے یا 10 سال سے, ابھی اس کے ٹائم لگے گا, لیکن ایٹ لیسٹ اس کو چلتے رہنا چاہیے. اس کے اندر وہ جو نارمز کی بات میں نے کی ہے, اس کو جو ٹریڈیشنز کی بات میں نے کی ہے, اس کو بلٹ ہونا چاہیے, اس کے بعد ہم انسٹیٹیوشنل اسٹرینتھ کی بات کر سکتے ہیں.
बहुत शुक्रिया। हमारे साथ ही गत चंद सेकंड की हम ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे। हम सिर्फ इंस्टीट्यूशंस के उन बाईलाज की या कवानीन की बात नहीं करते, नाम्स भी तरक्की याफ्ता दुनिया में तो खास तौर पे ये नहीं, वो किताबों का हिस्सा नहीं है, ब्लैक एंड वाइट में नहीं है, लेकिन जो मायार जो रिवायात सेट की गई हैं उसकी भी खिलाफ वर्जी करना बहुत मुश्किल हुआ करता है। एक ब्रेक के बाद
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम है राउंड टेबल। मैं हूँ असद हसन और प्रोड्यूसर हैं अंजुम हेरल गिल। बात हम कर रहे हैं आज के प्रोग्राम में पाकिस्तान में इदारों की तश्कील या इदारा जाती तश्कील के ऊपर, इंस्टीट्यूशन बिल्डिंग के ऊपर। और हमारे साथ मौजूद हैं शमा जुनेजो, डॉक्टर रसूल बख्श रईस और डॉक्टर नूर फातमा। शमा जुनेजो साहबा, इस पर आते हैं कि इंस्टीट्यूशन बिल्डिंग के अंदर जो एक तसलसल है सोच का, फिक्र का, वो क्या मैटर करता है? ये सियासी और गैर सियासी अदवार ने इस अदवार से क्या असर छोड़ा है पाकिस्तान के अंदर इंस्टीट्यूशन बिल्डिंग में बिलखसूस?
देखिए, सबसे पहली बात ये कि हम लोगों ने कभी भी हायरार्की को फॉलो नहीं किया। यहाँ पर पावरफुल वही है जिसके पास पावर है, डायरेक्ट पावर हाथ में है। फिर उसमें यह है कि अगर हम देखते हैं कि इंस्टीट्यूशनल बिल्डिंग की जब बात आती है तो उसमें हमने सुप्रीम कोर्ट को भी देखा है नजरिया जरूरत का डॉक्ट्रिन ईजाद करते हुए, जो कि उन्होंने केल्सन का लॉ ऑफ नेसेसिटी का अडॉप्ट किया, उठाया और फिर लीगलाइज किया मिलिट्री इंटरवेंशन को। इसी तरह फिर हम लोग पार्लियामेंट को भी देखते हैं कि सुप्रीम होने के बावजूद भी वो किस तरह से उन्होंने अपनी जो सुप्रीमेसी है उसको अपहेल्ड नहीं किया। मैं यहाँ पर करेक्ट करना चाहूंगी, किसी जो आप साहब थे मुझसे पहले, उन्होंने बात की कि पार्लियामेंट आइन के, जी डॉक्टर रसूल बख्श साहब को, कि आइन की आइन सुप्रीम है तो आइन कौन बनाता है? सबसे आइन कोर्ट तो नहीं बनाती, आप और मैं तो नहीं बनाते, पार्लियामेंट बनाती है। पार्लियामेंट चाहे तो उसी आइन में अमेंडमेंट कर सकती है, उसको फिर चेंज भी कर सकती है, जिस तरह हमने देखा है कि इतनी अमेंडमेंट्स हुई 73 आइन के बाद। तो वो एक लंबी बहस है, मैं उस तरफ नहीं जाती, लेकिन अगेन आई विल बी फर्म ऑन माय स्टैंड्स कि लेकिन जब ये है कि जब चेयरमैन सेनेट रजा रब्बानी साहब कहते हैं कि पार्लियामेंट सुप्रीम होने के बावजूद सबसे ज्यादा वल्नरेबल इंस्टीट्यूशन है क्योंकि वो उसकी जो पावर है उसको अपहेल्ड नहीं कर सकते और उनके जो सब ऑर्डिनेट या सब सर्वेंट इंस्टीट्यूशन हैं वो और इस तरह के हालात पैदा हो जाते हैं या जो सोशल स्ट्रक्चर है हमारा वो इस तरह का हो गया है कि आपका जो कोई भी बात हो तो उसको हम पेट्रियोटिज्म पर और ट्रीजन पर और बिल्कुल ही दूसरी चीजों पर हम लोग लेकर जाते हैं, तो फिर उससे सारा गड़बड़ हो जाता है। उसी पर सारा, अब भी देखें कि ये जो जुडिशरी है वो पिनलाइज नहीं कर रहे जो जजेस हैं ये इस एक्सटेंशन मैटर को, उन्होंने सिर्फ ये कहा है कि आप इसको जो आपने ब्लंडर्स किए हैं आप सिर्फ उनको करेक्ट करें। और फिर उन्होंने ये भी कहा है कि आपने हमें, अगर इससे पहले किसी भी एक्सटेंशन की कोई दरख्वास्त अगर नहीं आई तो इसका मतलब ये नहीं है कि अब भी अगर वो आई है तो हम उसको बाईपास कर देते, अब वो आई है क्योंकि तो हम उसको इंटरप्रेट कर रहे हैं। और फिर उन्होंने लीगल क्वेश्चंस उठाए और वही बात कि जो हमें कॉन्स्टिट्यूशन है वो बिल्कुल सिंपल और स्ट्रेट है और अगर कहीं पर कोई सुकम है उसको वो फिर जुडिशरी जो है मुकन्ना उसको इंटरप्रेट करती है, जिस तरह अशफाक परवेज कियानी की एक्सटेंशन के बाद उन्होंने फेडरल गवर्नमेंट को फर्दर इंटरप्रेट किया कि डेफिनेशन ऑफ फेडरल गवर्नमेंट क्या है, उसमें उन्होंने ये कहा कि सिर्फ ऑफिस ऑफ द प्राइम मिनिस्टर नहीं है, फेडरल कैबिनेट भी है, उससे वो मोर डेमोक्रेटिक और स्ट्रेट फॉरवर्ड हो गया। तो अगर हम उस चीज को फॉलो करें तो झगड़ा ही किसी बात का नहीं है, झगड़ा सिर्फ तब खड़ा होता है या जो इबहाम या जो आप कहें कि जो क्राइसिस क्रिएट होते हैं वो उस पर ये होता है कि जब आपका सबऑर्डिनेट उठ करके, मैं अगर CEO हूं किसी इदारे की और वहां पर जो डिप्टी है बहुत बहुत ही तीसरे चौथे रैंक पर, कि वो मेरा वो आकर फिर वो अपनी अथॉरिटी को ना सिर्फ ये कि मनवाता है बल्कि वो मुझे प्रूव करता है कि मैं वीकर हूँ, तो फिर मेरी पूरी जो ग्रिप है ऑन द मैटर्स ऑफ द दैट कंपनी वो खराब हो जाती है. जब वो खराब होती है तो फिर मैं यानी ये है कि फिर मेरी इनकॉम्पिटेंस पर भी सवाल उठते हैं, अगर मैं करप्ट हूँ तो मेरी करप्शन पर भी सवाल उठते हैं. लेकिन सारी बात उसमें होती है कि क्योंकि मैंने वो ग्रिप कायम नहीं की अपनी अथॉरिटी की जो कि मुझे आइन ने दी है या मुझे टीओ ऑर्ड ने दिए है उस कंपनी के, तो उसके बाद ही सारी बात होती है. तो पार्लियामेंट का जो हम देखते हैं कि पार्लियामेंट में हमारे यहाँ जितने भी चीजें हुई हैं कि आप देखें कि जो मुलाकातें करना या जो भी कंस्पायरेसीज करना वो हमारे उसमें हम उनको एक्सक्लूड नहीं कर सकते उन कंस्पायरेसीज को कि उसमें हमारे पॉलिटिशियंस का भी बहुत बड़ा हाथ है. हम किसी दूसरे इदारे को अगर हम ब्लेम दें तो उससे पहले हमें ये देखना होगा कि जो पार्लियामेंट के कस्टोडियंस हैं उनका कितना बड़ा हाथ है उसको वीकन और वल्नरेबल करने में. तो उस चीज को जरूर देखना चाहिए और उसको आइडेंटिफाई भी करना चाहिए.
डॉक्टर रसूल बख्शी साहब, पाकिस्तान में आज अगर ادارے زیادہ مضبوط نہیں ہیں یا سوائے ایک آدھ ادارے کے اگر یہ کہا جائے کہ بہت زیادہ مضبوط نہیں ہیں تو اس میں کیا اس کے اسباب ہیں؟ سیاسی اور غیر سیاسی ادوار نے اس پہ کیا اثر چھوڑا ہے؟
دیکھیے ہوا یہ ہے کہ عدلیہ کو سب سے زیادہ آزاد خود مختار اور غیر سیاسی ہونا چاہیے تھا. اس کا ہم نے پاکستان کی تاریخ میں دیکھا کہ فوجی حکومتیں آئیں تو انہوں نے آئین کو توڑا, تو ظاہر ہے کہ جو سپریم کورٹ تھا وہ اس کی تائید نہیں کر سکتا تھا. تو انہوں نے طریقہ یہ ڈھونڈا کہ یا تو آئین کو ختم کر دیا یا آئین کو معطل کر دیا, اور پھر اس کے بعد انہوں نے ایک پروویژنل کانسٹیٹیوشنل آرڈر نکالا, کیونکہ آئین کے بغیر تو کوئی ریاست رہ نہیں سکتی اس خلا کو پر کرنے کے لیے. اور اسے یہ کیا کہ انہوں نے سپریم کورٹ کی نئے سرے سے تشکیل دی. جب نئے سرے سے تشکیل دی تو صرف ان جج حضرات کو رکھا جو ان کی تائید کرنے کے لیے تیار تھے. یہ ہماری تاریخ میں موجود ہے کہ جب بھی مسئلہ لگا اور نئے سپریم کورٹ اور ہائی کورٹ اور ہائی کورٹ کو تشکیل دیا گیا تو بڑی ایک تعداد تھی بڑے اعلیٰ ججز کی جنہوں نے کہ جو فوجی آئین تھا اس کے تحت حلف لینے سے انکار کر دیا. تو جسٹس صدیقی کی مثال آپ کے پاس سامنے ہے کہ مشرف کے دور میں وہ چیف جسٹس سپریم کورٹ تھے, انہوں نے خود مجھے بتایا کہ کس طرح ساری رات ان سے کہتے رہے کہ دیکھیں آپ کی نوکری ختم ہو جائے گی, ان کی بیوی کو صبح کو ہی ہے, لیکن وہ کردار والے لوگ تھے تو وہ کھڑے رہے اپنی بات پہ. تو وہ لیکن یہ صرف اس قسم کی جو مداخلت ہے وہ صرف فوج کی وجہ سے فوج کی طرف سے نہیں ہے. آپ دیکھیں کہ سپریم کورٹ کے اوپر حملہ کیا کہ تین دفعہ وزیر اعظم پاکستان کے بنے ہیں انہوں نے ان کے حامیوں نے, یہ ساری چیزیں آپ کے سامنے ہیں. اور جس طریقے سے وہ چیف جسٹس آف پاکستان کو ہٹایا گیا اس وقت, اور وہ شخص جو کہ وہ بلوچستان کے ہائی کورٹ سے فیصلہ لے کے آئے وہ پاکستان کا صدر بنا تارک زاد, یہ ساری یہ کہانی جو ہے نا اداروں کو تباہ کرنے کی وہ صرف فوج تک موجود نہیں ہے.
صحیح.
یہ جو ہمارے دوسرے لیڈر ہیں
جی بالکل جی.
یعنی پہلے تو آئین کے سامنے قانون کے سامنے سرنڈر کرنا ہے, بھلے وہ وردی میں ہیں یا بھلے وہ ویسٹ کوٹ کے اندر ہیں, پہلے تو قانون اور آئین کی بالادستی ماننی ہے اور اسی کے پیرامیٹرز کے اندر رہتے ہوئے کھیلنا ہے. تو بعد میں ڈاکٹر نور فاطمہ صاحبہ آپ کا اسی پہ نقطۂ نظر.
ہاں جی دیکھیے میں تو یہ سمجھتی ہوں کہ اگر آپ اس کو براڈر وے میں دیکھتے ہیں نا, آپ یہ دیکھیے کہ رول آف لا کی جب ہم بات کرتے ہیں تو سارے انسٹیٹیوشنز کے لیے بھی اپلیکیبل ہے. وہ ہیومن کی اٹ سیلف جو پرسنالٹی کے کریکٹرز ہیں جو ریفیوز کرتے رہے ہیں ان کے لیے بھی ہے, اب وہ بیوروکریسی کے لیے بھی ہے, وہ ایک عام ورکر کے لیے بھی ہے. لیکن کیا ہم نے موریلٹی کو ایتھکس کو پروفیشنلزم کو اس چیز کو یہ جو ویلیو ہے سسٹم ہے اس کو کیا ہم نے ویلیو دی ہے؟ کیا ہم سمجھتے ہیں کہ یہ امپورٹنٹ ہے آج کل کے دور میں خاص طور پہ انسٹیٹیوشنز کے اندر؟ جب ایک گورنمنٹ آتی ہے اس گورنمنٹ کو پولیٹیکل گورنمنٹ جو ہے اس کو صرف یہ دیکھنا ہے کہ किस तरह वो अपने 5 साल पूरे कर ले, उसमें चाहे उसको कितने कॉम्प्रोमाइजेस करने पड़े। अब गवर्नमेंट जो स्टेट होती है ना, स्टेट ने बहुत बड़ा रोल प्ले करना होता है। स्टेट की जिम्मेदारी है टॉप टू बॉटम अप्रोच से कि उसने देखना है इंस्टीट्यूशन, उसकी इंस्टीट्यूशन बिल्डिंग, लोगों का कैरेक्टर बिल्डिंग, लोगों का जो एतमाद है या लोगों का जो ट्रस्ट ऑन द इंस्टीट्यूशन, वो तब आ जाएगा ना अगर आपके माइंड में ये चीज है कि अगर आपको कोई छोटा सा भी किसी से काम है ब्यूरोक्रेसी से या एडमिनिस्ट्रेशन से, तो आपको पता होगा कि विदाउट एनी, चाहे वो काम आपका विदाउट सिफारिश और विदाउट एनी रिश्वत की हो जाए, लेकिन आपके माइंड सेट ये बन चुका है कि इसके बगैर नहीं होगा। तो फिर किन नॉर्म्स की बात हम कर रहे हैं? ये तो सारे होलिस्टिक अप्रोच की बात है, लेकिन बॉटम लाइन जो मैं समझती हूँ वो ये है कि वो एस्टेब्लिश नहीं हो सके, नॉर्म्स जो वो एस्टेब्लिश नहीं हो सका, जो एक वकार था या एक एक रिस्पेक्ट उसकी हो सकती थी इंस्टीट्यूशंस की, किसी भी इंस्टीट्यूशन की मैं बात करती हूँ, चाहे वो मार्केट इंस्टीट्यूशन है, मैं उनकी भी बात करती हूँ। और मार्केट इंस्टीट्यूशन के स्ट्रांग ना होने की रीजन थी कि आप हमें कितनी दफा असद, आपको पता है कितनी दफा हमें इंटरनेशनल कोर्ट ऑफ जस्टिस के अंदर एम्बैरेसमेंट इस वजह से फेस करनी है, करनी पड़ी कि प्रॉपर्टी राइट्स की प्रॉपर इंश्योरेंस फ्रॉम दी जो है आपका एज अ राइट आप नहीं आप इंश्योर कर सके इन्वेस्टर्स को, दैट इज आल्सो एन इंस्टीट्यूशन। इट्स ऑल अबाउट द सोसाइटी के टोटल इंस्टीट्यूशंस की बात करते हैं, लेकिन इसका जो एक बिगिनिंग थी, बिगिनिंग आपको आपको स्टेट में लेनी है, गवर्नमेंट में लेनी है, और गवर्नमेंट को चलने देना चाहिए, उसके बाद आके हमारे जिस तरह जो सिस्टम है, वैल्यू सिस्टम है, ये एस्टेब्लिश होगा। उसके बगैर ठीक है, मैं ये नहीं कहती हूँ कि 5-10 साल में ये एक दो टर्म्स में गवर्नमेंट के ठीक हो जाएगा, बट अगर आपको ये है कि जी हम किस तरह ये 5 साल पूरे करने हैं या 2 साल पूरे, 90s पूरा आप देखें आपका फ्रैक्चर्ड डेमोक्रेसी पे पड़ा हुआ है, तो उसमें हम ये क्या एक्सपेक्ट कर सकते हैं? दो साल ढाई साल उसके हम क्या एक्सपेक्ट कर सकते हैं कि जितनी आपने अपॉइंटमेंट्स की होंगी कॉन्स्टिट्यूशनल पोजीशंस पे, कॉन्ट्रेक्चुअल पोजीशंस पे, वो सारे आपने किए होंगे, उन्होंने कितना काम कंटिन्यू रखा होगा अपना? तो एडहॉकिज्म जो है, ये आप सोचिए जिसको कहते हैं अनसर्टेनिटी, जिसको कहते हैं जो इंस्टेबिलिटी, तो ये तो सिर्फ बहुत बड़ा मैं बेसिक कोर में कहती हूँ कि प्रॉब्लम है किसी भी सोसाइटी का, जिसमें आप कितना भी किसी को एजुकेशन की बात करें या आप कितना भी आप स्ट्रांग बंदे बाहर से ले आए, नहीं होगा जब तक कि आप स्टेबिलिटी सर्टिनिटी सोसाइटी के अंदर नहीं देंगे, चाहे वो मार्केट की है, इकोनॉमिक्स की है या पॉलिटिक्स की है।
सही, हमारे साथ रहिएगा तमाम पैनल से यही दरख्वास्त है, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, गुफ्तगू को आगे बढ़ाते हैं, और ब्रेक के बाद जब वापस आएंगे तो हम आपकी कॉल्स भी लेंगे, 0800-777-789 ये हमारा टोल फ्री नंबर है, आप भी अपनी राय दे सकते हैं कि इस वक्त जो मौजूदा सूरत हाल है इसके बैकड्रॉप में आप समझते हैं कि क्या बेहतरी का या जैसे कहते हैं ना कि इंतशार से ही तामीर की तरफ भी जाया जा सकता है, ये हमारा अगला सवाल भी होगा अपने पैनल से एक ब्रेक के बाद।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है राउंड टेबल, मैं हूँ असद हसन और मौजू है पाकिस्तान में इदारों का इस्तेकाम या इदारा जाती तश्कील। इस पे हमारे साथ शरीक गुफ्तगु हैं डॉक्टर रसूल बख्श रईस साहब, डॉक्टर नूर फातमा और शमा जुनेजो साहबा, तीनों पैनलिस्ट का एक बार फिर शुक्रिया। और इसके ऊपर हम बात करते हैं, शमा जुनेजो साहबा ये बताइएगा कि हम तो मैट्रिक में थे जब थोड़ी बहुत सियासी शऊर आने लगता है, तब से ये सुनने लगे हैं जी इदारे, इस्तेकाम, इंस्टीट्यूशन बिल्डिंग, सियासी इकाइयों की अगर बात करें सबका इसके ऊपर इत्तेफाक है, लेकिन क्या ये ऐसा हो सकता है कि ये पूरा एक कलेक्टिव विजडम के साथ एक दिन बैठें, आपस के जो मैनिफेस्टोज हैं या पॉलिटिकल अप्रोच है या डिफरेंसेस हैं उसको साइड पे रखें और फिर ये बैठ के ये सारी जहाँ जहाँ टकराव किसी सूरत हाल पैदा होने के इम्कान हैं उन जो जहाँ जो जो इरीटेंट्स हैं उनको वो फिक्स करें, क्या कहेंगे?
असद, मैंने आपकी वॉइस योर वॉइस वाज लॉस्ट जब आप मैट्रिक का आपने कुछ कहा, तो कैन यू प्लीज रिपीट योर क्वेश्चन?
जितने इरिटेंट्स हैं जहां पे भी इदारों की एक स्मूथ फंक्शनिंग में इशू आता है, सो जो पॉलिटिकल अल्टीमेटली जाहिर है जब हम डेमोक्रेसी की बात करेंगे तो जो पॉलिटिकल एलीट है, पॉलिटिकल पार्टीज हैं, ان کو ہی ملک کو لیڈ کرنا ہے, کبھی ایک جماعت کبھی دوسری جماعت کبھی تیسری جماعت کوئی بھی آئے, تو یہ آپس میں بیٹھ کے ان ایریٹینٹس کے اوپر ایک پورے انڈرسٹینڈنگ کے ساتھ آگے بڑھے. ان کے پاس پوری سپورٹ ہے, بڑے جید وکلاء ہیں تمام سیاسی جماعتوں کے پاس, قانون دان ہیں, سینئر قانون ساز ہیں ان کے پاس. سو یہ بیٹھ کے اس کے اوپر کام کریں اور دنیا کے ماڈلز ان کے سامنے ہیں جن کو وہ اڈاپٹ کر سکتے ہیں.
دیکھیے بہت سمپل ہے, اگر آپ جو ہماری بک ہے آپ اس کو فالو کریں کانسٹیٹیوشن کو. دوسری بات یہ کہ اس سے بھی زیادہ سمپل ہے کہ اگر آپ کو سیکھ لیں کہ یہ بک کیا کہتی ہے اور اس کے اکارڈنگلی آپ پھر باتیں کریں. اب یہ ہے کہ جس طرح سے میں اگین یہ جو ابھی کرائسس چل رہا ہے, میں اس کو کرائسس ہی کہوں گی کیونکہ اس میں ایک بیلنس آف پاور کی ایک ہائپ کریٹ ہو گئی ہے کہ جوڈیشری جو ہے وہ جو ہے وہ اپنی امپورٹنس منوانا چاہ رہی ہے, حالانکہ وہ جس طرح میں نے پہلے کہا کہ وہ پینلائز نہیں کر رہے, وہ صرف کریکٹ کر رہے ہیں کہ آپ نے جو مسٹیک کی ہے. اسی طرح سے یہ ہے کہ جب پولیٹیشنز ہیں, آپ نے بات کی کہ ان کے بڑے لائرز ہیں, لائرز ہوتے ہیں ان کی پولیٹیکل پارٹیز کے, لیکن جو گورنمنٹ کے اپنے ہم لا منسٹر کو دیکھتے ہیں, جس طرح سے انہوں نے آج جا کر ایک بلنڈر یہ کیا کہ انہوں نے وہ ریزائن کیا ایز لا منسٹر ٹو ریپرزینٹ جنرل باجوا. اور میں آپ کے پروگرام سے پہلے کسی اور پروگرام میں لائیو تھی اور میں نے کہا کہ اگر میں باجوا صاحب کی جگہ پر ہوتی, یو کے میں اگر یہ بات ہوتی تو میں اس وکیل کو سو کرتی جس نے مجھ سے جھوٹ بولا کہ میں آپ کو ریپرزینٹ جا کر کرتا ہوں باوجود اس کے کہ اس کا لائسنس کینسلڈ ہے. دوسرا اس نے جھوٹ یہ بولا آج کورٹ میں کہ میرا جو لائسنس ہے وہ اٹارنی جنرل نے بحال کر دیا, اس لیے میں ان کو ریپرزینٹ کر سکتا ہوں, جس پر جو ججز تھے انہوں نے کہا کہ نہیں آپ اس طرح سے نہیں کرتے, آپ اپنے کلائنٹ کو بھی مروا رہے ہیں اور ان کو سب سے زیادہ نقصان ہوگا, تو آپ جائیں اور چیز کو کل فکس کر کے آئیں, یا اپنا لائسنس بحال کریں یا اپنا کوئی معاون لے کر آئیں جو کہ آپ کے کلائنٹ کو ریپرزینٹ کریں. اس چیز پر یہاں پر لائسنس کینسل نہیں ہوتے, اس چیز پر آپ کو بہت گریو کانسیکوینسز بلکہ کنوکشن بھی ہو جاتی ہے. تو باجوا صاحب کو سب سے زیادہ نقصان اس چیز پر ہوا کہ ان کا لائر جو ہے ٹھیک نہیں. نمبر ٹو جو بات, جو کہ سمپل سامنے کی بات جس کو میں یہ کہوں گی کہ اس میں جو سب سے بڑا فالٹ ہے وہ ہماری اس گورنمنٹ کا ہے کہ ایک سیکشن آفیسر ڈرافٹ کر سکتا تھا اس بل کو. اس میں کوئی راکٹ سائنس نہیں تھی, کچھ بھی نہیں تھی, لا اینڈ جو وہی بات کی جو ریگولیشنز ہیں وہ بالکل سمپل تھیں, آپ کی کیبنٹ نے اپروو کرنی تھی میجورٹی سے, وہ سمری پرائم منسٹر کے پاس جاتی, پرائم منسٹر اس کو بھیجتا پریزیڈنٹ کے پاس, پریزیڈنٹ اس کو سائن کرتا, اس کے بعد وہ نوٹیفیکیشن کو جس طرح سے کرتے ہیں. یہ کوئی اتنا بڑا ہوا نہیں ہے, چیف آف آرمی اسٹاف بھی اسی طرح ایک فیڈرل افسر ہے جس طرح آئی جی پنجاب ہوتے ہیں یا آئی جی سندھ ہوتے ہیں یا چیف سیکرٹری یا آپ دیکھیں کہ ڈیفینس سیکرٹری یا اسی طرح کے جو بھی افسران. ساری بات یہ ہوتی ہے کہ ہم لوگ خود پولیٹیسائز کرتے ہیں, اس کی ہائپ کریٹ کرتے ہیں, ہم ایک انسٹیٹیوشن کو بلا وجہ اس کو کنٹروورشل کرتے ہیں, جس پر کل ڈی جی آئی ایس پی آر نے کہا کہ ہم نے تو ایکسٹینشن مانگی ہی نہیں, یہ خود ہمیں ایکسٹینشن دے رہے ہیں, انہوں نے کلیریفائی کیا اس چیز کو, لیکن جو ازمپشن کریٹ ہوئی وہ وائس ورسا تھی. اس میں یہ ہوا کہ ہم لوگ بھی کہنے لگے کہ یہ تو انسٹیٹیوشن جو ہے وہ ملائن ہو رہا ہے, یہ ایک بات دوسری طرف جا رہی ہے کہ میں نے بھی پھر اس پر کہا کہ انسٹیٹیوشنز شوڈ بی اسٹرانگ اور ناٹ دا پرسنالٹیز انڈیویجول نہیں, لیکن اس معاملے میں میری جو پرسنل رائے ہے وہ یہ ہے کہ باجوا صاحب کو بہت زیادہ ان کی پوزیشن کو خراب کیا گیا ہے ان کے اپنے وکیل کی طرف سے اور ہماری فیڈرل جو گورنمنٹ ہے اس کی طرف سے. یہ ایک اتنا بڑا میٹر نہیں تھا, یہ ایک سیکشن آفیسر کے لیول کا میٹر تھا, اور اس کے بعد اگر کل کورٹ نے نوٹس لے بھی لیا تو انہوں نے ان کو پورے 24 آورز دیے اس کو کریکٹ کرنے کے لیے, لیکن انہوں نے اس کو کریکٹ کرنے کے بجائے آج ٹوڈے وی وینٹ ود این ادر نیو بلنڈر کہ ایکسٹینشن کی بجائے انہوں نے نئی تیوناتی کی, جس پر ایک اور پیراڈاکس کھڑا ہو گیا. اب یہ ہے کہ لیٹسٹ یہ ہے کہ خود باجوا صاحب بھی بیٹھے, پھر وہ ساری کیبنٹ بیٹھی, جتنے بھی ان کے انہوں نے علامہ ہیں یا جو غادرین ہیں انہوں نے ایک نیا ڈرافٹ بنایا ہے, اینڈ آئی ہوپ کہ کل یہ جو یہ ایک کرائسس کھڑا ہو گیا ہے وہ ختم ہو جائے گا. اب میں آتی ہوں آپ کی بات کی کور پر کہ سب بیٹھے, بات یہ ہے کہ جب تک ہم ایک ہمیں ہونا پڑے گا امپارشل, ہمیں ہمارا ہم اپنے پرسنل انٹرسٹ کو ہم زیادہ ہولڈ کرتے ہیں कंट्री के या इंस्टीट्यूशन के इंटरेस्ट को. हम लोग पूरी कोशिश करते हैं कि पर्सनालिटीज मजबूत हों. आप देखें जो भी डेमोक्रेसी आई है पाकिस्तान में उसमें पार्टीज नहीं हुई स्ट्रांग, उसमें पर्सनालिटीज हुई हैं, उनके हेड हुए हैं. हम बेनजीर को देखते हैं, हम इमरान खान को देखते हैं, नवाज शरीफ को या उससे पहले भुट्टो, या अब यह है कि जो नई लॉट आ रही है कि बिलावल रिप्रेजेंट करेंगे या मरियम करेंगे. हम लोग मैनिफेस्टो को, मैं नहीं समझती कि किसी ने जाकर मैनिफेस्टो पढ़ा. मुझे याद है 2018 में मैं मैनिफेस्टो ढूंढ रही थी पार्टीज के, तो मुझे सिर्फ पीटीआई का नजर आया जो कि उन्होंने उस पर इम्प्लीमेंट नहीं किया. अगर मैं उनकी वोटर होती तो मैं कहती कि जी मैंने आपको आपके इस मैनिफेस्टो पर वोट दिया है. जिस तरह हम यूके में आकर क्वेश्चन पूछते हैं कि जी हमने आपको वोट दिया, आपने इंप्लीमेंट नहीं किया, नाउ यू ओ मी एन अपोलॉजी और अ क्लेरिफिकेशन, या यह है कि आप बताएं कि आपने क्यों नहीं किया एंड व्हाई शुड आई वोट यू फॉर द नेक्स्ट इलेक्शंस. यहां पर आप देखें ब्रेक्सिट की वजह से कितना क्राइसिस, हमने दो साल में ये चौथे इंतखाबात होने जा रहे हैं, लेकिन यहां पर कोई दूसरा इदारा इंटरवीन नहीं करता. यहां पर सुप्रीम कोर्ट नहीं आई, यहां पर कोई मिलिट्री भी नहीं आई. ये लोग अपने जो उन्होंने रॉन्ग डूइंग्स की हुई हैं, या अगर कंसेंसस नहीं हो रहा, वो बार बार इलेक्शन में जा रहे हैं टू फिक्स
डॉक्टर रसूल बख्शी साहब. देखिए ना डॉक्टर शमा जुनेजो साहब जैसे कह रही हैं कि बज़ाहिर एक बड़ी गंभीर सी सूरत हाल नज़र आती है, यही सिचुएशन है पाकिस्तान में. अगर ये देखा जाए तो एक टेक्निकल रीज़न है जिसमें ना एली का एलिमेंट हो सकता है, चीज़ को ना समझने का एलिमेंट हो सकता है, लेकिन उसके ऊपर क्या सहराइयाँ स्पेकुलेशंस इतनी बड़ी बड़ी हैं कि पता नहीं कहाँ कहाँ से इंटरवेंशन हो जाएगी. सो इससे कैसे अवॉइड किया जाए? और इसी ज़ाहिर बैकड्रॉप में ये भी सवाल है कि ये जो इंतशार की सी सूरत हाल है, इसको एक मुस्तकिल तामीर में कन्वर्ट किया जा सकता है?
किया जा सकता है, लेकिन लेकिन आपको सारा मीडिया बंद करना पड़ेगा. उन्होंने जो दुकानें खोली हुई है उनमें जो माल बिकता है वो साजे जी बिकती है.
लेकिन मीडिया बंद करने के बजाय अगर आप सिर्फ उसको भी रेगुलेट कर दें और ये जो डिफेमेशन लॉज है वो इम्प्लीमेंट कर दें,
वो इतना शोर और इस्तराब इन्होंने पैदा किया हुआ है जिसकी इंतहा नहीं है. कि मैं तो पाकिस्तान में रहता हूँ, ये आज तक जो बात होती रही है वो ये है कि जी के जजों ने जो फैसले किए हैं उनके पीछे फौज है और फौज करवा रही है. तो अगर फौजी वो जजों से फैसले करा रही है तो ये बुरान फिर कैसे पैदा हो गया? देखिए ये ऐसी बातें करते हैं, बेतुकी बातें करते हैं. मैं तो ये टेलीविजन शो ये देखता ही नहीं हूँ, लेकिन मैं जो आप बात कर रहे थे उसका जवाब मैं इस तरह से देता हूँ कि ये जो नाहली है, मैं मुहतरमा साहबा से बिल्कुल इत्तेफाक करता हूँ कि नाहली यहाँ पे नौकरशाही की है जिन्होंने ड्राफ्टिंग की है, और जो मिनिस्ट्री ऑफ लॉ में बैठे हुए हैं या प्राइम मिनिस्टर के दफ्तर में हैं कि उन्होंने कि भाई जब तक के जो लेटर ऑफ अपॉइंटमेंट है वो वजीर आजम साहब इशू कर रहे हैं, वो वजीर फदर साहब को करना चाहिए. ये सारे सबमिट के इश्यूज हैं. सुप्रीम कोर्ट इस मेरे ख्याल में जो काम कर रहा है बहुत जबरदस्त कर रहा है, खुद मुख्तारी भी चाहिए इन्होंने, और हुकूमत और एग्जीक्यूटिव को ये कहा है कि देखिए ये आपकी हदूद है आईनी और ये आपकी कानूनी हदूद है, पार्लियामेंट को भी कहा है. तो ये बहुत बड़ी बात है जो पिछले 10-15 साल में कुछ लोगों को नापसंद है जो अदलिया का एक्टिविज्म है, कुछ लोग सुनाते हैं, मैं तो उसको सुनाता हूँ, बहुत ठीक कर रहे हैं और इस तरह से करना चाहिए. कि किसी ने आज तक ना कोई फौज के सामने खड़ा हुआ है, ना कोई वजीर आजम के सामने खड़ा हुआ है, ना कोई पार्लियामेंट जो है वो उसका भी मसला है कि वो चंद हाथों ये जो सियासी खानदान है उनके हाथों में एक आलाकार बने हुए हैं. लोग अपनी रिक्शत में आप देखेंगे लोगों ने किस तरीके से एक ही पार्टी के अंदर कई धड़े बने हुए हैं उस इश्यूज के ऊपर. यहाँ किसी ने आके कहा है पीपल्स पार्टी के बंदे ने पार्लियामेंट में के जी उनके जो सरबराह हैं या उनके पार्टी के लोग हैं वो करप्शन करते रहे, यानी उनका काम है नवाज शरीफ साहब को दिफा करना, इमरान खान का दिफा करना, वो एनक्यूएम के जो इनके खिलाफ मुकदमा चल रहा है उसको आगे दिफा करना, ये तो इनकी रिवायत रही है. तो पार्लियामेंट का जो एक वकार है वो कैसे पैदा होगा? मेरा अपना ख्याल ये है कि ये मामला तय हो जाएगा, और लेकिन तय इस तरह से नहीं होगा जिस तरीके से हुकूमत जा रही है. हुकूमत जिस अंदाज से जा रही है मेरा नहीं ख्याल है कि ये बिल्कुल दुरुस्त है, और ये फैसला हुकूमत और आर्मी चीफ के खिलाफ कल जा सकता है,
उनके खिलाफ तक जा सकता है. सो अगर खिलाफ जाएगा तो फिर तो ये काफी کیا کہنا چاہیے کہ میں اس کو آئینی بحران تو نہیں کہوں گا لیکن بہت بڑا بحران پیدا نہیں ہو جائے گا؟
کوئی بحران نہیں پیدا ہوگا, آپ دیکھیں ہر چیز ٹھیک ہو جائے گی.
ڈاکٹر نور فاطمہ,
بحران پیدا ہوگا؟ انہوں نے عدلیہ کو فیصلہ کرنا ہے کہ آئین میں کہاں لکھا ہوا ہے, کون سے قانون میں لکھا ہوا ہے کہ آپ دوبارہ ایک ریٹائرڈ فوجی افسر کو آپ دوبارہ فوج کا سربراہ لگا سکتے ہیں. انہوں نے بڑا اچھا سوال اٹھایا اٹارنی جنرل سے, انہوں نے یہ کہا کہ یہ بتائیں کہ قانون اور آئین کیا کہتا ہے کہ کسی ریٹائرڈ جنرل کو بھی جو ریٹائر ہو چکے ہیں, چار سال ہوئے, پانچ سال ہوئے, ریٹائر ہو چکے ہیں, ان کو کیا دوبارہ فوج کا سربراہ بنایا جا سکتا ہے؟ تو کہتے ہیں جی بالکل بنایا جا سکتا ہے. تو وہ اس قسم کی باتیں کر رہی ہیں, تو ظاہر ہے کہ یہ معاملات جو ہیں وہ بالکل واضح نہیں ہے, اور وہ جس قسم کے دلائل دے رہی ہیں میں نہیں سمجھتا کہ سپریم کورٹ کنونس ہو سکتی ہے, اور سپریم کورٹ کسی کے دباؤ میں آئے بغیر فیصلہ کرے گی. میرا اپنا خیال یہ ہے کہ یہ فیصلہ یہ ان کے خلاف جا سکتا ہے, اور اگر جائے گا تو کچھ بھی نہیں ہوگا.
صحیح, اگر جائے گا تو سولوشن کیا ہوگا, کیسے حل کریں گے اس کو, فکس کیسے کیا جائے گا,
کس چیز کو؟
یعنی اگر فیصلہ خلاف جاتا ہے تو چیزوں کو فکس کیسے کیا جائے گا؟
معاملہ ختم ہو جائے گا.
اچھا, گھر چلے جائیں گے,
گھر چلے جائیں گے, اور
نئے
چیف رشتہ مقرر ہوگا.
صحیح. تو ڈاکٹر نور فاطمہ صاحبہ, اس پہ آتے ہیں, یہی سوال آپ سے کہ جو ہے اس وقت بظاہر جو ایک سچویشن ہے, میں اگین لفظ ٹکراؤ کا نہیں کروں گا لیکن انتشار ہے اور بدنظمی ہے دیٹ ٹو سم ایکسٹینٹ, یہ کسی پروسیس کی طرف لے کے جا سکتی ہے جہاں پہ زیادہ سوچ بچار ہو, زیادہ تھاٹ پروسیس جو ہے وہ انوالو ہو, سنوار کی کوئی شکل نکل آئے؟
دیکھیے, سب سے پہلے تو جو کوشچن یہ, پہلے آپ کو پتا ہے کچھ عرصہ پہلے تک جوڈیشل ایکٹیویزم کی بڑی بات ہوتی تھی, اس پہ کچھ کرٹیسزم بھی ہوتا رہا, کیا ان کو کرنا چاہیے, کہاں سے وہ موٹو لینا چاہیے, نہیں لینا چاہیے, لیکن میں سمجھتی ہوں کہ بہت عرصے کے بعد میری ریسنٹ ہسٹری میں یہ چیز دیکھنے میں ملی ہے کہ جہاں پر ایک ایسا پرٹیننٹ کوشچن ریز ہوا ہے, جو ہم بات کرتے ہیں کہ جوڈیشری جو ہے ایز این انسٹیٹیوشن, جہاں اور بہت سارے اس کے فنکشنز ہیں, وہ میجر وز اویز جو ہمارا لا میکنگ جو باڈی ہے اس کے وز اویز یہ ان کا رول ہے کہ انہوں نے انٹرپریٹیشن کرنی ہے, تو اس کا ہمیں کم ہی موقع ملتا تھا جہاں ہم یہ دیکھیں کہ جو ایک یہ بہت ہی کریٹیکل رول تھا وہ اس کو اب ایک ہمیں دیکھنے کو مل رہا ہے کہ انہوں نے ایک بڑا پرٹیننٹ کوشچن اٹھایا. اور دیکھیے, اس کو ہم نہ تو ہمیں کیوس کہنا چاہیے نہ ہمیں کرائسس کہنا چاہیے. دس از اے سچویشن جہاں پر چیزیں آ گئیں, وہ انٹرپریٹ ہو رہی ہیں, اور اگر گورنمنٹ کی بھی کریکشن ہو رہی ہے تو دیٹ از ریئلی گڈ, سیکھنا چاہیے, کریکٹ کرنا چاہیے, صرف اس لیے کہ اس کے اندر جو ایکٹرز ہیں اس ٹائم کے اوپر, اس سارے پروسیس کے اندر جسے ہم پالیسی میکنگ ایکٹرز کہتے ہیں, جس طرح اس میں جو ایکٹرز ہیں سارے یا اسٹیک ہولڈرز ہیں سارے, ان کے لیے ایک ایسی چیز ہے جو کہ ان ایزی سچویشن سامنے آئی ہے, جس کو میڈیا, آف کورس کہ میڈیا کا ایک ایکسٹینڈڈ رول ہو گیا اسٹیٹ کے اندر, وہ اس کو اپنی, ظاہر ہے کہ میڈیا کو تو ایک بہت بڑی خبر جس سے ان کا اپنے پروگرامس کچھ 24-48 گھنٹے چل سکتے ہیں, بہت اچھے وہ چل رہے ہیں, لیکن ہیونگ سیڈ دیٹ, اس کو آپ اس طرح سے دیکھیں کہ اگر یہ چیز نہیں ایمرج ہوتی آج, اگر ارتھ کنٹینیو رہتی جیسے ابھی بات کریں کہ پیچھے بھی ایسا ہوتا رہا, تو کسی کو کریکٹ کرنے میں تو کوئی مسئلہ نہیں ہے, ٹھیک ہے, اس کو کریکٹ ہونا چاہیے, اور اگر کسی نے کوئی مسٹیک کی ہے تو انہیں یہ بھی پتا ہونا چاہیے کہ مسٹیک ہوئی ہے, اور اس مسٹیک کو کریکٹ ہونا چاہیے, اور فیوچر میں بھی اس مسٹیک کو نہیں ہونا چاہیے. تو میں نہیں سمجھتی کہ اس میں کوئی ایسی چیز ہے, اور یہ میرے خیال میں تو ایک ایسا کوشچن ریز ہوا ہے جو کہ شاید لوگ اس کا تصور نہیں کر سکتے تھے.
صحیح,
ٹھیک ہے نا, جس انداز میں یہ ہوا, اور لیکن اب اس کا مطلب یہ ہے کہ جوڈیشری جو ہے جب انٹرپریٹیشن کر رہی ہے تو وہ انٹرپریٹیشن کے لیے جو چیز اس کے سامنے آئی ہے وہ انٹرپریٹیشن کر سکتی ہے, اس کو اس چیز سے کوئی وہ نہیں ہے کہ وہ نہیں کر سکتی, وہ کر رہی ہے اور کرنا چاہتی ہے, اور دو دن سے ہم دیکھ رہے ہیں. سو اس میں کوئی کیوس کی بات نہ, بالکل کیوس نظر صرف اس لیے آ رہا ہے کہ دا وے اٹ ہیز بین پریزنٹڈ بائی میڈیا,
ایسی کوئی چیز نہیں ہے. پرائم منسٹر اگر ایڈریس کرنے جا رہے ہیں, موسٹ پروبیبلی اس ایشو پہ قوم کو کچھ بتائیں گے, بعض لوگ تو یہ بھی کہہ رہے ہیں کوئی اناؤنسمنٹ بھی ہو سکتی ہے, بٹ اگر یہ اس لیول پہ گئے تو صرف میڈیا کی وجہ سے آپ کے خیال میں؟
نہیں نہیں نہیں
मैं ये नहीं कह रही हूँ मीडिया की वजह से, मैं ये कह रही हूँ कि अगर एक सिचुएशन हुई है तो उसको हम देखिए, मैं ये कहती हूँ कि ये एक बहुत अच्छी बात हुई है कि एक क्वेश्चन रेज हुआ है कि क्या ऐसे हो सकता है, ये नहीं हो सकता. अब जब जितने लॉयर्स मैं देख रही हूँ टीवी पर बैठे बात करते हैं लीगल एक्सपर्ट, वो ये कहते हैं कि जी जो पिछली हम करते रहे प्रोबेबली हमें उस वक्त भी सोचना चाहिए था,
सही, 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 सही.
जो कि कोर्ट के सामने ऐसी चीज नहीं आई. अब अगर आ गई है तो उसको करेक्शन होने के लिए थोड़ी सी देर के लिए हमें जरा चीजों की तरतीब थोड़ी लग रही है, लेकिन अदरवाइज इतना बड़ा इशू नहीं है. इस इशू को ये रिजॉल्व होगा, रिजॉल्व भी नहीं, कॉन्फ्लिक्ट भी नहीं है बेसिकली. इट इज अ मैटर ऑफ इंटरप्रिटेशन एंड मैटर ऑफ अ प्रोसीजर.
जी, मैं अगले सवाल की तरफ आता हूँ, लेकिन कुछ कॉलर्स उनको शामिल करते हैं प्रोग्राम में. मोहसिन अली हैं लैया से हमारे साथ, हम आज के इस प्रोग्राम के पहले कॉलर. जी अस्सलाम वालेकुम मोहसिन, क्या कहना चाहेंगे?
वालेकुम सलाम, क्या हाल है जनाब? ठीक हो?
जी फरमाइएगा.
जी जी, अच्छा मैं ये कहना चाहता हूँ कि वैसे तो अदम इस्तेकाम की सूरत हाल है पाकिस्तान में मुख्तलिफ इदारों में, लेकिन जो आज का मामला ये है चल रहा है आर्मी चीफ साहब की तौसीह का, तो इसमें तौसीह ये अदालत में जेर इल्तवा, इस पर बात तो किसी को नहीं करनी चाहिए, जो फैसला है उसको तस्लीम करना चाहिए. और मसला ये है कि तौसीह नहीं होनी चाहिए, क्योंकि तो जो जूनियर होता है ऑफिसर उसके फिर उसकी हक तलफी होती है, फिर वो भी उसी तरह परफॉर्म कर सकता है. ये बहुत बड़ा मसला.
बहुत शुक्रिया आपका. आपके कमेंट्स थे, सवाल नहीं इसलिए मैं पैनलिस्ट के सामने नहीं रखूंगा. सैयद हबीब हुसैन शाह हैं रावला कोट से हमारे साथ.
जी सवाल को, मैं कल से आपका प्रोग्राम
जी जी
साल लगी है. अफसोसनाक सूरत हाल यह है कि 26 नवंबर 1949 को हिंदुस्तान ने आइन बनाया था और गुज़श्ता काल वो उसका जश्न मना रहे थे और बहुत तारीफें कर रहे थे, और हमारे मुल्क में ये था कि 1973 में आइन बना, उस आइन के मालिक को ही इन्होंने कत्ल कर दिया या इदारे से उसको फांसी दे दी, और हफीज पीरजाद जो उस वजीर कानून था उसे कपड़े उतार के या कम अज कम जूते उतार के छीटा गया. तो बहुत अफसोसनाक बात है. रिटायरमेंट का मतलब ही यह है कि कोई आदमी अब काम करने के काबिल नहीं रहा, तो जनरल साहब को चाहिए कि अगर वो अपनी इज्जत बचाना चाहते हैं तो खुद ही उनको कहना चाहिए.
थैंक यू सो मच, आपका भी ये ओपिनियन है. सवाल नहीं, अलाबाग साहब हैं, खुश आपसे हमारे साथ.
जी अलाबाद बोल रहा हूँ. मेरा कहना ये है, मेरा सवाल है कि क्या जनरल साहब ये खुद नहीं सोच सकते कि उनको इस्तीफा दे देना चाहिए, सुबह अनाउंस कर दे और घर चले जाए?
चलो ये चूँकि तीनों हमारे कॉलर्स ने कमोबेश यही बात की है, तो मैं तीनों अपने पैनलिस्ट को कहूँगा कि एक तो खैर अगेन ये कोई ऐसा काम नहीं जो गैर कानूनी या गैर आइनी हो. अगर एक्सटेंशन दी जाए या एक्सटेंशन ली जाए, अगर प्रोविजंस मौजूद है और सिचुएशन या कंडीशंस मौजूद हैं कि जिन हालात में देना चाहिए, तो फिर इस पर उस तरह से एतराज़ नहीं. लेकिन अगेन एक इंस्टीट्यूशंस के फंक्शंस के अतबार से हम फिर इसको भी लिंक करेंगे अपने मौजू से, ये कितना ज़रूरी है कि एक स्मूथ फंक्शनिंग के लिए कि एक टेन्योर है वो कम्प्लीट होती है और वो फिर वो आगे चले जाते हैं और वो जो कमान है वो अगले लोगों को सपोर्ट कर दी जाती है. शमा सबसे पहले आप.
जी मैंने सॉरी अगेन आई कुड नॉट हियर यू, कैन यू प्लीज.
बहुत सारे हमारे जो कॉलर्स थे वो यही सवाल कर रहे थे कि एक्सटेंशन होनी नहीं चाहिए और आर्मी चीफ को खुद चले जाना चाहिए, है वो ये कबूल ना करें मना अगर ऑफर है तो भी. सो मैं ये पूछ रहा था कि अगेन इसको स्मूथ फंक्शनिंग है, इदारों की स्मूथ फंक्शनिंग के लिए जरूरी है एक्सटेंशन या नहीं?
देखिए वो चीज मैं ट्रिकी, क्योंकि मेरे अपने दो स्प्लिट ओपिनियन है. जब पिछले चीफ राहिल शरीफ की एक्सटेंशन हो रही थी, मैं खुद उनकी सबसे बड़ी एडवोकेट थी उनकी एक्सटेंशन की. मैंने बड़े कॉलम्स लिखे, मैंने एडवोकेट किया, मैंने रीजनिंग दी एज जो मेरा अपना पर्सनल ओपिनियन था कि क्योंकि उन्होंने एक बहुत बड़ा ऑपरेशन शुरू किया था और ज़रबे अज़ब, उसका यह था कि पाकिस्तान में तो इतना इम्पैक्ट नज़र नहीं आया लेकिन ग्लोबली उसका बहुत बड़ा इम्पैक्ट था. हमने उस पर रिसर्चेस की, उस पर मेरा अपना एक थीसिस था कि पाकिस्तान इज नॉट अ फेल्ड स्टेट, और उसमें मैंने उनका पूरा जो ज़रबे अज़ब था उसका पूरा दिखाया कि किस तरह से हम लोग फाइट बैक कर रहे हैं टेररिज्म के, हमारे रिसोर्सेज चाहे जो भी हों लेकिन हम एग्जैक्टली वही काम कर रहे हैं जो यूएसए ने किया 9/11 के बाद, या जिस तरह से यूके ने पैरामीटर्स लिए सिक्योरिटी के. हर एक का अपना एक वे ऑफ कंडक्टिंग दोज थ्रेट्स और ऑपरेशन होता है. अभी मैं क्योंकि इतना ये पॉलिटिसाइज्ड हो गया मैटर, اس پر مجھے یہ لگا کہ یہ ادارہ متنازع ہو رہا ہے اگین کہ یہ پرسنالٹی اسٹرانگ ہو رہی ہے اور ادارہ نہیں. کیونکہ اور اس میں میں باجوہ صاحب کو میں وکٹم آف فورچون کہوں گی کہ ان کو جس طرح سے پولیٹیسائز کیا گیا مجھے افسوس ہوتا ہے. لیکن اس معاملے پر میری بالکل ہی اپوزٹ رائے ہے جو کہ میری آج سے چار سال پہلے تین سال پہلے تھی راحیل شریف کی ایکسٹینشن پر. میں اب میں آپ کے ریفریز کیا یا میں نے موڈیفائی کیا اپنا اوپینین کو کہ جب آپ دیکھتے ہیں کہ ایک ادارہ متنازع ہوتا ہے یا ایک شخصیت متنازع ہوتی ہے تو پھر اس ادارے کی جو پروٹوٹائپ امیجنگ ہے اس کو اپ ہیلڈ کرنے کے لیے اس کی یہ ہے کہ ایک نیوٹرلٹی کو کیپ کرنے کے لیے بہتر ہے کہ اس طرح کا کوئی ڈیسیشن نہ ہو جس سے ہم جیسے لوگوں کو یا دوسرے لوگوں کو یہ قیاس آ رہا ہے یا یہ بات کرنے کا یا یہ رائے دینے کا ہو کہ یہ چیز جو ہے وہ اس ادارے کو کمزور کر رہی ہے اور پرسنالٹی کو پاورفل کر رہی ہے. نمبر ٹو یہ کہ جب آپ پورا چھ مہینے ایکسٹینشن دیتے ہیں یا ایک سال ایکسٹینشن دیتے ہیں وہ چیز آپ کی ایک ایمفیسائز کر رہی ہوتی ہے کہ آپ جو کام کر رہے ہیں جو آپ کی ایک آپریشن چل رہا ہے یا پالیسی آپ کی چل رہی ہے یا جس طرح سے ابھی جو کرنٹ سرکمسٹنسز ہیں کہ انڈیا کے ساتھ جو ہماری ایک کشمیر کا کرفیو ہے یا ہماری جو وار لائک سچویشن ہے وہ کیا تین سال چلے گی, اس کے لیے کیا ضروری تھا کہ تین سال ایکسٹینشن دی جائے, وہ کیا سکس منتھس اور اس کے بعد آن فردر آرڈر ٹو بی ایکسٹینڈیڈ کائنڈ آف چیز نہیں ہو سکتی.
لیکن اگین یہ تو اس لیے ہو رہا ہے نا کہ پہلی دفعہ یہ سوال اٹھائے جا رہے ہیں, انفارچونیٹلی پہلے ہوتی رہی ہیں, پہلے سوال نہیں تھے تو اس
معاملے پر یہ ہے. اچھا دوسری بات یہ کہ کیونکہ میری یہ پی ایچ ڈی ملٹری سے ریلیٹڈ ہے اور اس میں میں نے بہت سارے ملٹری آفیسرز کو کیا تو پبلکلی وہ چاہے کتنا بھی کہیں کہ یہ ہم لوگ ڈسپلن کو فالو کرتے ہیں ہم کبھی بھی آواز نہیں اٹھاتے, لیکن میرا اپنا پرسنل آبزرویشن یہ تھی, میں ایکسپیرینس نہیں کہوں گی, میں کسی کو نام نہیں دوں گی کچھ بھی نہیں, کہ اس میں تھوڑا سا ڈس اپوائنٹمنٹ ہوئی. ہر افسر کی ایک خواہش ہوتی ہے کہ وہ ٹاپ رینک پر جائے لیکن جب وہ دیکھتا ہے کہ نیکسٹ تھری ایئر اس کے لیے کمپلیٹ بلاکیڈ ہے تو وہ کیوں کرے گا پھر کام. وہ ظاہر ہے چاہے وہ اس کو ڈسپلن کو فالو کرے کمانڈ کو فالو کرے لیکن وہ بہرحال اندر سے ڈس اپوائنٹڈ ہوگا. تو یہ چیز یہ ہے کہ میں چاہتی ہوں کہ اس طرح کا کوئی قانون بنے کہ وہ اس میں بالکل کلیریفائی ہو. جس طرح دیکھیں سپریم کورٹ کے جو ججز ہوتے ہیں ہمیں نیکسٹ چار ججز کے نام کا پتہ ہے کہ کون آئیں گے اور اس پر وہ اپنی مدت پر ریٹائر ہو جاتے ہیں, تو یہ فارمولا یہاں پر کیوں نہیں اڈاپٹ کیا جا سکتا؟ یا جو چیف سیکرٹری ہیں یا جو آئی جیز ہیں وہ اپنی ایک مدت پر ہو جاتے ہیں ریٹائر, اس کے بعد وہ ایز کنسلٹنٹ آتے ہیں. ہم نے دیکھا کہ ابھی باجوہ جو آصم باجوہ صاحب ہے ان کو سی پیک پر لگایا گیا ہے, ان کی خدمات جو ایز کور کمانڈر تھی وہ ایک ادارے کے ماتحت ایز جنرل کے طور پر کام کر رہے تھے, اب ایک کنسلٹنٹ کے طور پر آئے ہیں. تو اگر ایسی ہی بات ہے تو وائی کانٹ دے بی اپوائنٹڈ ایز کنسلٹنٹس یا ایز ایکسپرٹس یا ایز ڈیفنس منسٹر
اور سچویشن میں اور پوزیشن میں وہ افیلیٹ ہو سکتے ہیں ہیلپ کر سکتے ہیں.
انسٹیٹیوشن آپ کا انسٹیٹیوشن نہ صرف یہ کہ اسٹرانگ ہوگا, آپ کا انسٹیٹیوشن جو ہے وہ پارشل بھی رہے گا اور پھر لوگ اس کی یہ ہے کہ ہم کوئی بھی اس کو کوئی بھی ازمپشن یا کوئی بھی بات نہیں کرے گا. تو ٹو اپ ہیلڈ دا انسٹیٹیوشن میرے خیال میں کہ جتنا یہ پولیٹیسائزڈ ہوا ہے میٹر, اس میں مجھے میری یہ پرسنل خواہش تھی پرسنل اوپینین تھا کہ باجوہ صاحب کے لیے بڑی ڈگنیٹی کا میٹر ہوتا, ہم لوگ بڑا ان کو سلام کرتے اگر وہ کہتے کہ جی اب میں ایم گوئنگ ہوم اور آپ کسی اور کو اپوائنٹ کریں. لیکن افسوس کہ ایسا نہیں ہوا, آج بھی وہ بیٹھے, انہوں نے اپنا مسودہ سارا ٹھیک کروایا. اٹ مینس کہ ہز اون ایکسٹینشن از مور امپورٹنٹ فار ہم, یا ہی تھنکس کہ ہز پریزنس از مور امپورٹنٹ اور انیویٹیبل ہے مور دین دا انسٹیٹیوشن. ایٹ لیسٹ مجھے یہ اسمپشن کلیئر ہوتی نظر آتی ہے.
آخری بات ہمارے پاس آخری دو منٹ ہے شمع, سو آخری اب ایک اور ریفرنس جو اس وقت اگر ہم اگین میڈیا کی جو کہ بات کی ہے تو جو بہت زیادہ سوال ہے کہ جی وہ انکمپیٹنسی ہے گورنمنٹ کی, نائلیاں ہیں جس کی وجہ سے یہ سارا مسئلہ پیدا ہوا ہے, بہتر ہینڈلنگ ہو سکتی تھی. میں یہ کہتا ہوں کہ اگین جب اگر انسٹیٹیوشنل اسٹرینتھ کی ہم بات کرتے ہیں, انسٹیٹیوشنز ان پلیس ہوں, ان کے فنکشنز ڈیفائنڈ ہوں, تو یہ جو انکمپیٹنسی ہے وہ تو امریکہ جیسے ملکوں میں کہا جاتا ہے کہ فرد کوئی بہت ہی ایکسٹرا آرڈینری آ جائے یا بہت ہی آرڈینری آ جائے, سسٹم اس کو ایک سمت میں رکھتا ہے, ایک ڈائریکشن میں رکھتا ہے, ایک کنٹرول میں رکھتا ہے. سو یہ کمپیٹنسی یا انکمپیٹنسی جو ہے وہ کیوں میٹر کرتی ہے اداروں کی فنکشنز کے اندر؟ شمع
جی
آپ ہی سے تھا یہ سوال
کہ
انکمپیٹنسی جو ہے انسٹیٹیوشنس کے لیے وہ کیوں کر نقصان دہ ہوتی ہے, کیونکہ انسٹیٹیوشنس تو ایک کہنا چاہیے نا کہ سیلف ریلائنس اور سیلف پروٹیکشن کے ساتھ وہ کام کر رہے ہوتے ہیں.
یہ ابھی انکمپیٹنس ہی کی بات ہے نا جس کی وجہ سے یہ کرائسس کھڑا ہوا, ورنہ تو یہ کرائسس تھا ہی نہیں, ایک سمپل ایکسٹینشن کی میٹر تھا. اس پر شاید ہم لوگ بھی کچھ کوئی کچھ نہ بولتا اگر یہ ایک تھرو پراپر چینل اور ایک پراپر وے سے ہوتا. جو کورٹ ان کو ڈکٹیٹ کر رہی ہے بار بار, جس پر یہ کورٹ کا ایکٹیویزم جو ابھی وہ کہہ رہے ہیں, اور یہ ایک ابھی ڈاکٹر صاحبہ نے بھی یہ بات کی کہ میڈیا نے اس کو اٹھایا, میڈیا کوئی اپنی چیز نہیں کریٹ کر رہا, ایک
رپورٹ کر رہا ہے جو کچھ ہو رہا ہے, ایون جو کورٹ میں ڈائلاگ ہوئے ہیں اس کو رپورٹ کر رہا ہے. بہت شکریہ شمع آپ کا, آپ نے ہمیں جوائن کیا. شمع جلیجہ صاحب آپ کے ہم مشکور ہیں, آپ نے ہمارے ساتھ ہی ڈاکٹر رسول بخش صاحب آپ نے ہمارے لیے وقت نکالا, اور ڈاکٹر نور فاطمہ آپ کا بھی شکریہ. پروگرام راؤنڈ ٹیبل یہاں پہ ختم کریں گے. پروڈیوسر تھے انجمیر گل, اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. آئیے اب کراچی سے یہ رپورٹ سنتے ہیں جو ہمیں محمد ثاقب نے بھیجی ہے. سندھ میں وبا کی صورتحال میں پھیلنے والے بخار کے قسم ایکس ٹی آر ٹائیفائڈ کے ہزاروں کیسز سامنے آنے کے بعد صوبائی حکومت کی جانب سے اس سے بچاؤ کی ویکسینیشن پروگرام شروع کیا گیا ہے. آئیے سنتے ہیں یہ رپورٹ.
پاکستان کی آبادی کے لحاظ سے دوسرے بڑے صوبے سندھ میں ٹائیفائڈ کی مہلک قسم ایکس ڈی آر کی وبا پھیلتی چلی جا رہی ہے, اور رواں سال کے پہلے 9 ماہ کے دوران صوبے کے 23 اضلاع میں 10,365 کیسز سامنے آ چکے ہیں, جس میں سب سے زیادہ تعداد کراچی سے ہے. یہ مرض دنیا میں سب سے پہلے 2016 میں سندھ کے دوسرے بڑے شہر حیدرآباد میں سامنے آیا تھا, جس میں معلوم ہوا تھا کہ ٹائیفائڈ کا یہ جراثومہ ادویات کے خلاف مدافعت پیدا کر چکا ہے, جس کی وجہ سے اب ٹائیفائڈ کو کنٹرول کرنے والی موجودہ ادویات اس بیکٹیریا کو روکنے میں کارآمد ثابت نہیں ہو رہی. انفیکشس کنٹرول کی ماہر ڈاکٹر نسیم صلاح الدین کے مطابق ٹائیفائڈ کا جراثیم عام طور پر آلودہ پانی یا پھر غیر صحت مند کھانے میں رہتا ہے, اور پھر یہ منہ کے ذریعے آنتوں اور معدے میں چلا جاتا ہے. اس کی تشخیص کے لیے لیبارٹری ٹیسٹ ضروری ہے. ایکس ڈی آر ٹائیفائڈ کے ذریعے مریضوں کی آنتوں میں زخم اور بخار کا مرض لمبا ہوتا چلا جاتا ہے.
2016 میں حیدرآباد شہر کے اندر ایک وبا پھیل گئی, جس میں بہت سارے بچوں کو ٹائیفائڈ ہوا, اور یہ جو پچھلی دوائیاں ہم ان کو دے رہے تھے اسے اس پر اثر نہیں ہو رہا تھا, اور کافی ان میں پیچیدگیاں شروع ہو گئیں. کسی کے آنتوں میں زخم ہو گیا, کوئی بخار لمبا ہو گیا, کسی کو ایبسسز ہو گئے, جگر پہ اثر ہوا, تلیوں پہ اثر ہوا. تو یہ جب بیماری سامنے آئی تو اس کی تشخیص تو ہو گئی کہ یہ ٹائیفائڈ ہے, اور لیکن یہ ٹائیفائڈ میں فرق یہ تھا کہ وہ پچھلی دوائیوں سے اثر نہیں ہوتا تھا, اور یہ نئی دوا سے بہت کم اثر ہوتا ہے.
ماہرین کا کہنا ہے کہ اس مرض کا پھیلاؤ حیدرآباد سے کراچی, لاہور, اسلام آباد اور پھر دنیا کے مختلف شہروں میں سامنے آنے لگا. اس میں ایک عنصر یہ بھی سامنے آیا کہ اس قسم کا ٹائیفائڈ عام طور پر غریب طبقے کے لوگوں میں زیادہ پایا گیا, اور اس میں بھی زیادہ متاثرین کی تعداد بچوں کی تھی. مزید تحقیقات سے معلوم ہوا کہ یہ مرض صفائی ستھرائی کی بری صورتحال سے پیدا ہوتا ہے, خاص طور پر ان علاقوں میں جہاں پینے کا پانی سیوریج کے پانی سے مل جائے.
یہ جرمز ریزسٹنس پیدا کر لیتے اور یہ ایک سے دوسرے کو پاس آن ہوتے. ٹائیفائڈ زیادہ تر تو غریب طبقے میں ہوتا ہے, تو ان کو ہاسپٹل میں ڈالنا, داخل کرنا, مہنگی دوائیاں دینا, یہ ایک بہت مشکل کام ہے, اور یہ نہیں پتا کہ آج سے 10 سال بعد یہ دوائیاں بھی ختم ہو جائیں گی ان کے خلاف. تو سب سے بہتر طریقہ نمبر 1, آپ کو کھانا پانی صاف ملنا چاہیے, پانی ابلا ہوا پینا چاہیے, کھانا بھی صاف ہونا چاہیے, کھانا کھانے سے پہلے ہاتھ کو اچھی طرح صاف دھونا چاہیے. انفیکشن کنٹرول سب سے پہلا اول نمبر. دوسری بات یہ کہ ساتھ ساتھ ویکسینیشن کرنا چاہیے.
اس بڑھتے ہوئے خطرے کے پیش نظر صوبائی حکومت نے ایکس ڈی آر ٹائیفائڈ کی وبا پر قابو پانے کے لیے ویکسینیشن شروع کی ہے, جس میں پہلے مرحلے میں 9 ماہ سے 15 سال کے بچوں کو اس وبا سے بچاؤ کے ٹیکے لگائے جا رہے ہیں. ڈپٹی ڈائریکٹر ایکسپینڈڈ پروگرام آن امیونائزیشن ڈاکٹر سہیل بن سعید کے مطابق یہ مہم صوبے کے 400 سے زائد یونین کمیٹیوں میں جاری ہے, جن میں کراچی اور حیدرآباد کے علاوہ سکھر, لاڑکانہ اور دیگر شہر بھی شامل ہیں, اور اس ویکسین کا اثر کئی سال تک برقرار رہ سکتا ہے. سندھ میں صحت کی خراب صورتحال میں جہاں لوگ ایکس ڈی آر ٹائیفائڈ کا بڑی تعداد میں شکار ہو رہے ہیں، وہیں ایڈز اور پولیو جیسے موذی مرض میں بھی لوگوں کی بڑی تعداد مبتلا نظر آئی۔ حکومتی اعداد و شمار کے مطابق لاڑکانہ میں اس سال 895 افراد میں ایڈز یا ایچ آئی وی وائرس کی تشخیص ہوئی، جس میں سے 754 بچے ہیں، جبکہ مزید 1181 مشتبہ کیسز کی بھی شناخت ہوئی ہے، جن میں بچوں کی تعداد 941 بتائی جاتی ہے۔ اسی طرح صوبے میں رواں سال پولیو کے 13 کیسز رپورٹ ہوئے، جو گزشتہ 4 سالوں میں سب سے زیادہ تعداد ہے۔ محمد ثاقب، وائس آف امریکہ، کراچی۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
یہ وائس آف امریکہ واشنگٹن ہے۔ آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں، پتا ہے www.urduvoa.com۔